сочиться, лечиться, не стіткам та біця. Саттеця, нірвикча, манма вишвасча. Гітча, сангітча, утсахко рангча, хочуча, кабарча, ані афропанча. Радіо Віджа.
Radio Vision, tapaiko radio, tapaikai awaz.
नमस्कार. हरेक सिजन रेडियो भिजन 91.6 मेगाहर्ज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई साप्ताहिक कार्यक्रम स्पर्शमा प्राविधिक कक्षबाट कविताजीसँगै म कार्यक्रम प्रस्तुता पर्वत स्पर्शको हार्दिक स्वागत छ. तपाईँ हामीलाई रेडियो भिजन 91.6 मेगाहर्ज इन्टरनेटमा www.radiovision.com.np अनि हाम्रो पात्रो एप्लिकेशनभित्र छिटेर रेडियोहरूको लिस्टमा रेडियो भिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ. तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने चिन्ता गर्नु पर्दैन. अब तपाईँले कार्यक्रम स्पर्शलाई प्रत्येक साता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुन्छ. त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com पनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ. हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ. अझ भनौँ, तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौँ. जस अन्तर्गत हामी अघिल्लो श्रृङ्खलादेखि साहित्यकार अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौँ. प्रेम र सम्बन्धको परिभाषा खोजिएको यस उपन्यासमा मन र शरीरबीच हुने द्वन्द्वले पूरै उपन्यासलाई डोर्याएको छ. मानिसको जीवनमा मन ठूलो कि शरीर भन्ने कुरा यस उपन्यासले बताउन खोजेको छ. किन फेरि चञ्चल भइरहेछ मन, एक कलिली केटीले किन सताइरहन्छे, किन ज्यानै गलेर शिथिल हुन्छु मनसुनीलाई नभेट्दा. स्वास्नीले अङ्गालोमा हाल्दा पनि मनसुनीकै तस्विर किन आउँछ आँखा अगाडि. मन पग्लेर स्वात्तै उनीतिर बक्छ, आखिर किन. यावत प्रश्नको जवाफमा मौन बस्छ उनको मन. दर्शनजी बुझ्न सक्दैनन् प्रकृतिको यो रहस्यलाई. यो बेमौसमी चाहनाले मनसुनीलाई प्राप्त गर्न खोज्नुको अर्थ के हो? यति बेला उनलाई आफैमा रहस्य लाग्छ. कार्यक्रम स्पर्शमा अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन अघिल्लो श्रृङ्खलामा हामीले यही हरफमा पुर्याएर रोकेका थियौँ. आफ्नो खुट्टामा आफै उभिने मानसिकता बोकेर अघि बढिरहेकी मनसुनीमा एकाएक दर्शनजीको आगमन भएर सुरुमा मनसुनीले दर्शनजीलाई आफ्नो अभिभावक ठानिरहेको बेला दर्शनजीको प्रेम प्रस्तावले मनसुनीमा भएको छटपटीसम्म हामीले अघिल्लो अङ्कमा वाचन गरिसकेका थियौँ. अब सुनौ अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको बाँकी अंशको वाचन. के म लोमे मान्छे भएकैले यस्तो विकृति भएको हुँ? मैले एक्लिएर मनमा नै उनलाई आफ्नो ठान्नुको रहस्य के हो? उनीप्रतिको प्रेम वा उनलाई प्राप्त गर्ने यौन चाहना उनी छुट्याउन सक्दैनन्? फेरि स्वास्नीसँगको हजारौं सहवासमा नरितिएका पनि त होइनन् उनी. सन्तुष्टिको पराकाष्ठ नागेर स्वर्ग पुगेकै थिए पटक पटक. तर आज किन खुसी हुन सक्दैनन् त्यो रित्याईमा उनी? किन प्राप्त हुन सक्दैन त्यो स्वर्ग उनलाई जुन उनले प्राप्त गरिसकेका छन् धेरै पटक? यो उमेरमा आएपछि हरेक मान्छेहरूमा उत्पन्न हुने चाहना यही हो. प्रश्न तिर्सिन्छ उनको मनमा, समयको चक्र कहाँनिर फेरियो उनलाई पत्तो हुँदैन, मनसुनीप्रतिको आसक्ति किन बढ्यो उनले बुझ्न सक्दैनन्, आफ्नै मन किन विचलित हुन्छ त्यो पनि थाहा हुँदैन। जब उनी फर्केर आफ्नो जिन्दगीलाई हेर्न खोज्छन् तब उनलाई भुइँसम्म नगरेको प्रेमले सताउँछ। बाबुआमाले रोजिदिएको केटीलाई बिहे गरेर ल्याएपछि गरेको प्रेम प्रेमभन्दा बढ्ता सम्झौता जस्तो लाग्न थाल्छ। आज एक 18 वर्षीय कलिली केटीमा एकाएक मन तानिनुमा विगतको त्यो अपूर्ण पाटो पनि होला भन्ने लाग्छ उनलाई। गर्दिन भन्दा भन्दै पनि सायद उनी मनसुनीलाई प्रेम गर्न पुग्छन्। मस्तिष्कले भन्दा पनि मनले चाहेको ठाउँमा पलाएको उत्सुकतामा बसिदिन्छन् मनसुनी, जो अबुझ छन्, अन्जान छन्, दाई भनेर सताइरहन्छन् उनलाई। मनसुनीप्रति आसक्त हुँदै गएको आफ्नो मन बदल्न सक्दैनन् उनले, एकाएक चाहना बदल्न सक्ने क्षमता पनि त हुँदैन मान्छेमा। पुरुष मन साँच्चीकै स्वार्थी हुँदो रहेछ, आफ्नै स्वास्नीले कसैलाई हेरेको देख्न सहँदैन, तर आफू भने बहुस्त्रीय हुन चाहन्छ, आफै पुरुष भएर पनि यस्तै सोच्छन् दर्शनजी। 40 नजिक पुगेर पनि एक 18 वर्षीय युवतीसँग आकर्षित हुन्छन्, त्यति मात्र होइन प्राप्त गर्न नसकेको चाहनामा बिरामी नै पर्न थाल्छन्। आफ्नी स्वास्नीलाई अंगालो हालेर सुत्ता त आनन्दले निदाउनु पर्ने, तर बारम्बार मनसुनीलाई नै सम्झिरहन्छ उनको मनले। अब हरेक दिन तैरिँदै एउटा विचित्रको संसारमा हराउन थाल्छन् उनी। घर परिवार समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी हुँदाहुँदै पनि मान्छेको मन किन यति विघ्न कमजोर हुँदो हो? उत्तर नपाउने अनेक प्रश्न उठिरहन्छन् मनमा, थाहा हुँदैन सबै कुरा बिर्सेर मोहको संसारमा हामफाल्न तयार हुने मनलाई कसरी व्याख्या गर्नु उनले। समाजभित्र बाँधिने त मान्छे मात्रै रहेछ, आफूभित्र नबाँधिने मनको कुनै आधारशिला भेटेनन् उनले। उनलाई थाहा छ स्वास्नी हुँदाहुँदै अरूलाई प्रेम गर्नु अन्याय हो, समाज र सभ्यता विपरीत हो, तर नियन्त्रण गर्न सक्दैनन् दर्शनजी आफूलाई। दिन प्रतिदिन विखण्डित हुँदै जान थाल्छ उनको पुरुष मर्यादा। मनसुनीकै उमेरकी हुँदो हो उनकी छोरी, र पनि बेखबर हुन चाहन्छन् उनी। यस्ता कुराहरूमा अल्झिन मान्दैन उनको मन। समाज परिवार हेरेर रीतिन सक्दैनन् मनसुनीप्रतिको उनको उत्सुकता, र भन्न पनि सक्दैनन् मनसुनी म तिमीलाई प्रेम गर्छु या तिमीलाई नभेट्दा मलाई निकै अप्ठ्यारो हुन्छ, तिमीले मलाई छोइदिए हुन्थ्यो जस्तो लाग्छ, माया गरिदिए हुन्थ्यो जस्तो लाग्छ। यस्ता सन्दर्भहरूले छटपटाउन थालेको धेरै भइसक्यो उनलाई। मैले मनसुनीलाई माया गर्छु भने उनले के भन्लिन्? पातकी पुरुष, मर्ने बेलामा हरियो काँक्रो या अरू केही, या फेरि उनले पनि मलाई माया गर्लिन्, समातेर मेरा दुवै गाला चुम्बन गर्लिन्, उनको प्यासमा अतृप्त भएको मेरो मनलाई आफूभित्र समेटेर तृप्त पार्लिन्। सोचेर मनको लड्डु धेरै पटक घिउसित खान्छन् उनले, तर भन्ने आँट आउँदैन। स्वास्नीसँगको सम्बन्धमा पनि त असन्तुष्ट थिएनन् उनी, स्वास्नीलाई दोष लगाउने ठाउँ पनि कतै थिएन, र पनि दर्शनजीभित्रको चाहना यति बदलियो कि उनले मनसुनीलाई आफूबाट अलग्याउनै सकेनन्। 1 किसिमको रोगी जस्तै भयो उनी, उत्साह उमङ्ग सबै हराएर जान थाल्यो। हुँदाहुँदा उसलाई बोल्न पनि अप्ठ्यारो लाग्ने भइसकेको थियो। दाई आजकल किन रिसाउनु भएको कुन्नी, बोल्न पनि गाह्रो मान्नुहुन्छ भन्थिन् मनसुनी। तिमीलाई के थाहा मनसुनी, मलाई तिमीले कति धेरै रित्तो पारेकी छौ, चुलबुल चुलबुल गर्ने तिम्रो बानीले मलाई आक्रान्त पारिरहेको छ, अझ भन्नुपर्दा मुटुनी चपक्क समातेको छ, सायद मेरो मनले अत्यधिक आफ्नो ठानिसकेको छ, अनन्तमा राखेर माया गरेको छु भन्न चाहेर पनि भन्न सक्दैनन् दर्शनजी, अनि केही भएको छैन भन्दै हाँस्न खोज्छन् उनी। अनि किन त चाहिने भन्दा बढी सिरियस मनसुनी पनि जिस्किन्छन्। समाज र राजनीतिप्रति चासो बोकेकी मनसुनीको कलिलो मानसिकताले गर्ने ठुल्ठूला सपना र परिवर्तनका कुराले झनै आक्रान्त पार्छ दर्शनजीलाई। मनसुनीलाई भेटेर फर्किने बेला एकाएक हराउँथ्यो उनको उत्साह, र पलाउन निकै गाह्रो हुन्थ्यो। मनसुनीको सोचको अगाडि आफूलाई निकै सानो महसुस गर्थे दर्शनजी, त्यसमाथि श्रीमतीको गनगनले झनै थकित पार्थ्यो उनलाई। आजकल के भएको छ तपाईँलाई, निकै अप्ठ्यारो देखिरहेछु, कुनै अप्ठ्यारो छ र? श्रीमतीले सोधिरहँदा मनसुनीको रूपरेखामा चुर्लुम्म डुबेका थिए दर्शनजी। केही भएको छैन, किन, के देख्यौ र? मनभित्रको तरङ्गलाई आफूभित्रै लुकाएर उल्टै प्रश्न गर्छन् दर्शनजी। पहिले जस्तो उत्साह देख्दिन अचुल, निराश देखिनुहुन्छ, अर्कै दुनियाँमा हराए जस्तै लाग्छ, आखिर के भएको छ? दर्शनजीको बदलिएको मानसिकतालाई झेलिरहेकी उनकी श्रीमती निराश हुँदै भन्छिन्, जिन्दगी सधैँ एकैनास हुने भए मान्छे किन मर्थे? रुखो जवाफ दिन्छन् दर्शनजी। अहिले मर्ने बेला भए जस्तो त लाग्दैन, उनको प्रश्नको सिधै जवाफ दिन्छे उनकी श्रीमतीले पनि। दर्शनजीको रन्थनिएको मानसिकता आक्रोशमा बदलिन्छ। तिमी स्वास्नी मान्छेहरू, अरू केही काम छैन, चाहिने नचाहिने कुरामा दिमाग नचाउँछौ, रन्किँदै बोल्छन् दर्शनजी। होइन, किन यसरी रिसाइरहेको? हजुरको अप्ठ्यारो मैले सोध्नु पनि गलत हो, हजुरको पीडाले मलाई पनि त दुःख दिन्छ। ऊ पनि रोकिन्नन्, दुःख मान्नुपर्ने केही भएको छैन, उनले स्वास्नीभित्र जागिरहेको उत्सुकता र आक्रोशलाई निरुत्साहित पार्न खोज्दै भन्छन्। त्यस्तो भनेर हुन्छ? लोग्ने स्वास्नी भएपछि हरेक कुराको जानकारी हुनुपर्छ, उसले पनि हार मान्दिनन्। अब नभएको कुराको के जानकारी दिनु? भएपछि दिउँला भन्दै उनी कोल्टै फेर्छन्। उसकी स्वास्नी निराश भएर हेरिरहन्छे आफ्नो लोग्नेको बदलिँदै गएको व्यवहार र उनको रुखोपनले छाती चस्किन थाल्छ। हुन पनि मनसुनजीको अव्यक्त साइनोले दर्शनजी खस्किँदै गएका थिए। स्वास्नी छोराछोरी बिर्सेर उनकै सम्झनामा हराइरहेका हुन्थे। उनको व्यवहारमा आएको परिवर्तनले श्रीमती असन्तुष्ट हुनु स्वाभाविक थियो। तिमी लोग्ने मान्छे त कमका, नचाहिने बेलामा जबरजस्ती गर्ने, चाहिने बेलामा पिठ्यू फर्काएर सुत्ने, मानव कि स्वास्नी मान्छेको त इच्छा नै हुँदैन जस्तो। यस्तो अन्याय गर्न पाइन्छ? म पनि त मान्छे हुँ, त्यो पनि अहिलेको समाज कि नपुंसक र एक हारेको पुरुषलाई जस्तै कराइरहन्छन् उनकी श्रीमती। यसरी श्रीमतीले बोलिरहँदा आफूलाई निकै कमजोर र लाचार भयो जस्तो लाग्छ उनलाई, र पनि कुनै प्रतिक्रिया दिँदैनन्। श्रीमती हार मान्दिनन्, रिसाएर कोल्टे फेरेको लोग्नेलाई मायाले फकाउन थाल्छ र बिस्तारै चल्न थाल्छिन्। उनी विश्वाससँग आँखा चिम्लिन्छन्। वास्तविकता निकै उदाङ्गो हुँदै गइरहेको थियो। मनसुनीको नजिक हुन नसकेको उनको निरुत्साहित मन र शिथिल परेको शरीर श्रीमतीको इच्छापूर्तिका लागि लड्न बाध्य हुँदै थियो। एकछिनपछि उनको अगाडि एकाएक मनसुनी आइपुग्छे। स्वास्नीले उनलाई छुँदा, सुमसुम्याउँदा, चुम्बन गर्दा उनी मनसुनीलाई देख्छन्। दर्शनजी एकाएक लाज र उत्तेजनाले खुम्चिँदै जान्छन्। मुटु सिरिङ्ग हुँदै शरीर थरथराउँछ, कान र गाला रातो भएर आउँछ। एक कलिली केटीको स्पर्शले उनी व्याकुल हुन पुग्छन्। एकाएक नसमा तातो रगत सनसनाउँछ। उनी श्रीमतीलाई जोडले समात्छन्। उनकी स्वास्नीले पनि उनलाई उसै गरी समात्छे। त्यो देखेर दर्शनजी खुसीले पागल हुन्छन्। उनकी स्वास्नीले सुमसुमै रहन्छे। उनी आनन्दको सागरमा डुब्दै जान्छन्, अझै डुब्दै जान्छन्। मनसुनीलाई प्राप्त गर्नुको उत्तेजनामा अनन्त उनी रित्तिन्छन्। सन्तुष्टिको पराकाश र नागेर उनी खाली हुन्छन्। अनि स्वास्नीको छातीमा शिथिल भएर बस्छ उनको शरीर। एउटा पूर्ण तृप्तिपछि बिस्तारै आँखा खोल्छन् दर्शनजी। श्रीमती फिस्सा हाँस्छिन्। अहिलेसम्मको मनसुनीसँगको उनको भ्रम चकनाचुर हुन्छ। धत्यो के भएको? दर्शनजी भित्रभित्रै लाजले भरिन्छन्। आफू भ्रमै सन्तुष्ट भएको देखेर एकछिन जिल्ला पर्छन् उनी। मनसुनीको कल्पनामै रहेर धेरै समयदेखिको स्वास्नीको असन्तुष्टि मेटाइदिएका थिए उनले। एकपल मनसुनीको कल्पनामै भए पनि तृप्त पारेको थियो उनले आफूलाई। लामो समयपछिको यो पूर्णतामा लोग्नेको अनुहार हेरेर खिस्सा हाँस्छिन् उनकी श्रीमती। स्वास्नीको हाँसोले खिन्न हुन्छन् उनी। एकाएक उसको आँसुप्रति घृणा लाग्न थाल्छ। दर्शनजीलाई सकसकाउँदै स्वास्नीको शरीरबाट अलगिन्छन् उनी र पुनः कोल्टे फेर्छन्। आन्दोलन रोकिएको थियो। निर्वाचनसँगै चुनावी प्रचार प्रसार पनि सकियो। त्यसबीचमा मनसुनीको बीए दोस्रो वर्षको परीक्षा पनि सकियो। गणतन्त्रको आगमनले सबैमा एक किसिमको उत्साह भरेको थियो। नेताहरू राष्ट्रपति र मन्त्री हुने हाना थापमा पुनः पुरानै परम्परामा उर्लिँदै थिए। दर्दनाक इतिहासको लाजमर्दो खेल, हेर्नै नसकिने नाटक चलिरहेथ्यो। सधैँ झैं के युद्ध, के उपलब्धि, व्यर्थ बलिदान, व्यर्थ सर्वनाश। नबुझिकन उचालिएको खोक्रो संघीयतामा बढ़िरहेको जातीय लडाईँ, थाहा छैन कुन बिन्दुमा रोकिने हो यो युद्ध। युद्ध, मान्छेले मान्छेलाई गर्न चाहेको शासन, एक जातले अर्को जातिप्रति पालेको वितृष्णा, एक धर्मले अर्को धर्मलाई गर्ने विरोध, एउटा संस्कृतिले अर्को संस्कृतिमाथि गर्ने आलोचना, कहाँ कहाँ सच्याउनु मान्छेको चेतनालाई, सोचेरै नभ्याइने सोचाइको श्रृङ्खला, बन्द नहुने अराजकताको वर्तमान, कति पनि बदलिएको थिएन तर बिस्तारै बदलिँदै जान थाले उनीहरू बीचको कुराको प्रसङ्ग, जीवन र जगतका कुरा, समाज र राजनीतिका कुरा अब प्रेम र सम्बन्धमा केन्द्रित हुन थाले। जिन्दगीको महत्वपूर्ण पाटो या अनुभूतिको एउटा अंश, जिन्दगीका ती आरोह अवरोहहरूलाई च्यापेर निधाएको उनको वर्तमान छताछुल्ल भएर पोखिन थाल्यो मनसुनीको उपस्थितिमा। एक कलिली केटीसँगको मोह, अस्वाभाविक र अमान्य आधार, जसले दर्शनजीको आजसम्मको अनुभूतिमा ठूलो परिवर्तन ल्याइदिएको थियो। संवेकसँग गाँसिएर पनि मान्छेको सभ्यताले बनाएको समाज रूपान्तरणको क्रममा उभिएको उनको जिन्दगी धेरै कुरामा जेलिएको थियो र पनि परिवार, छोराछोरी, समाज सबै कुराबाट अलग्ग्याएर आफूलाई म मेरो मात्र हो भन्न थालेका थिए उनले। आफूलाई एक्ल्याएर मनसुनीको नजिक राख्ने उत्सुकताले छटपटी रहेको उनको मन असन्तुलित भएर पोखियो एकाएक। मनसुनी, म तिमीलाई माया गर्छु, उनको मनले अब निर्क्युल गर्छ। यो छटपटी, यो अप्ठ्यारो मैले मनसुनीलाई भन्नै पर्छ। म मनसुनीलाई प्रेम गर्छु, अब रोक्नु हुँदैन। अब रोक्यो भने म मनसुनीलाई गुमाउन सक्छु। ओ बिना बाँच्नु भनेको म बहुलाउनु हो। यस्तै सोचेर दर्शनजी मनसुनीकोमा पुग्छन्। मनसुनी सधैँ मुस्कुराउँछिन् र उनको स्वागत गर्छिन्। चिया खाएर सामान्य गफमा समय बित्छ। उनले भन्न खोजेको कुरा मुखसम्म आएर फर्किन्छ। उनी बोल्न सक्दैनन्। साँझमा निराश हुँदै घर फर्किन्छन्। त्यसै गरी भोलि पनि पुग्छन् र नभनिकनै घर फर्किन्छन्। यसरी भन्छु भनेको निकै दिन बित्छ। एक दिन चिया खाँदै गर्दा निकै ठूलो साहस जुटाएर उनले मुख खोल्छन्। आदरणीय श्रोताहरू, रेडियोभिजन 91.6 MHz कार्यक्रम स्पर्श सुनिरहनु भएको छ र कार्यक्रम स्पर्शमा प्राविधिक कक्षबाट कविताजी हुनुहुन्छ। त्यसै गरी कार्यक्रम प्रस्तुतामा पर्वत स्पर्श छु। हामी दुईजनाको साथ तपाईँले पाइरहनु भएको छ र कार्यक्रम स्पर्शमा हामी साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौँ। मनसुनी, म तिमीलाई लामो समयदेखि भन्न खोजेको कुरा भन्छु, नरिसाऊ है। लामो समयको पर्खाइ र उत्सुकताले भरिएको उनको आवाज थरथराउँदै निस्किन्छ। के कुरा दाई? सधैँ सजिलै सोधिन् मनसुनीले। तिमी रिसाउँछौ कि भन्ने डर लाग्छ, उनी गम्भीर हुँदै बोल्छन्। रिसाउने कुरा हो भने त रिसाउँछु नि, हाँस्छिन् मनसुनी। त्यसैले त डर लाग्छ। दर्शनजीको अनुहारको रङ एकाएक बदलिन्छ। उनले मनसुनीलाई हेर्दै नहेरी कुरा गरिरहेका थिए। मनसुनी झस्किन्छन् एकपटक र सोध्छिन्, त्यस्तो डराउनु पर्ने कुरा के हो र दाई? उनले पटक पटक लामो सास फेर्छन्, आँखा चिम्लिन्छन् तर बोल्न सक्दैनन्। भन्न खोजेको कुरा भित्रै अड्किन्छ। के हो भन्नु न, उनले आत्तिँदै सोध्छन्। म तिमीलाई प्रेम गर्छु, दर्शनजीले आँखै नखोली भन्छन्। हजुर, उनले भनिरहेको कुरा बुझिनन् मनसुनीले। म तिमीलाई माया गर्छु मनसुनी। त्यो त थाहा भएकै कुरा हो। उनले माया शब्दलाई पुरुष र स्त्रीको सम्बन्धभन्दा फरक आत्मीयता नै बुझेकी थिइन्। त्यति बेला पनि उनले त्यही बुझिन्। तिमी अरूको नहुनु है? दर्शनजीले स्वस्तरी मनसुनीको हात समाउँदै पुनः दोहोऱ्याए। अब भने मनसुनीको धरातल हल्लिन्छ, मुटु थरथराउँछ, उनी भाँसिँदै गएको अनुभूत गर्छिन्। के यो त्यही मान्छे हो जसलाई मैले एक अभिभावक ठानेकी थिएँ? उनले आफैलाई सोध्छिन्। उनलाई विश्वास लाग्दैन मान्छेको सम्बन्धप्रतिको उनको आदर्श यति धेरै खोक्रो छ भन्ने कुरा उनी सोच्नै सक्दिनन्। पाँच वर्ष लामो उनीहरूको औपचारिकता एकाएक भत्किँदै गइरहेको थियो। एक सामान्य सम्बन्धलाई तोड्दै दर्शनजीले एकाएक राखेको प्रेम प्रस्ताव थियो यो। उनको यस किसिमको प्रेम प्रस्तावले मनसुनी निशब्द भइन्। अभिभावक सरह सम्मान गरेको मान्छेले म तिमीलाई प्रेमिका बनाउँछु भन्न पुग्दा उनको होसै उड्यो। मनसुनी एकाएक शून्य भइन्, एउटा दलदलमा भासिँदै गएको पहाड जस्तै, प्रशान्त महासागरमा डुब्दै गरेको जहाज जस्तै, कता कता हराएको अनुभूत भयो। डुब्दै जाँदा फोक्सोमा पस्दै गरेको पानी जस्तो घाँटीमा केही आएर टक्क अड्कियो। उनी स्तब्ध भइन्। दर्शनजी लाचार भएर उभिरहे। दुबईको अगाडि डरलाग्दो शून्यता आएर उभियो। निकै लामो शून्यतालाई चिर्दै बल्ल बल्ल मनसुनीका आँखा रसाए। ती वाक्यांशले आरनमा घनले फलाम पिटे जसरी पिटिरहे, जो उनले दर्शनजीबाट अपेक्षा गरेकी थिइनन्। उनलाई लाग्यो सुन्नै नपरेको भए हुन्थ्यो दर्शनजीले प्रेम गर्छु भनेको, या फर्किन पाए हुन्थ्यो पाँच वर्ष अगाडिको अवस्थामा जहाँ उनीहरू भेट भएका थिएनन्। उनी कहिले चाहन्नथिन् यस्तो प्रेम जसमा अरू धेरैका खुसीहरू समेटिएका थिए। दर्शनजीले कसरी प्रेम गर्छु भन्न सके आफूभन्दा 20 वर्ष सानी केटीलाई, र कसरी भन्न सके उनले आफू अरूको भइसकेपछि तिमी अरूको नहुनु। मनसुनी छटपटाउन थालिन्। उनले सम्झिनुपर्ने होइन, उनका स्वास्नी छोराछोरी छन्। उनले किन सोच्न सकेनन् म विवाहित प्रौढ पुरुष हुँ, र किन सोच्न सकेन म उनकी छोरी समान के हुँ। मेरो पनि आफ्नै जिन्दगी छ, रहर र सपनाहरू छन्। एकैसाथ धेरै सवाल उत्पन्न भयो मनसुनीका मनमा। के भनेको तपाईँले? आक्रोश हुँदै एक्कासी बोलिन् मनसुनी। उनको प्रश्नलाई व्यवस्था गर्दै फेरि बोले दर्शनजी, म तिमीलाई प्रेम गर्छु मनसुनी। के यो भन्न सुहाउने कुरा हो तपाईँले जो तपाईँले भन्दै हुनुहुन्छ? उनलाई दर्शनजीको अनुहारभरि चित्तोर्न मन लाग्छ। के मैले प्रेम गर्नु पनि गलत हुन्छ? उनी अझै लाचार हुन्छन्, गलत हुन्छ। मान्छेले आफ्नो अवस्था हेरेर प्रेम गर्नुपर्छ। भरिएका आँखाका आँसुहरू गाला हुँदै भुइँतिर खस्छन् मनसुनीको। मैले तपाईँबाट यस्तो अपेक्षा गरेकी थिइनँ दाइ, तपाईँले कसरी सोच्न सक्नुभयो यस्तो कुरा? उनी रुन थाल्छिन्। मैले पनि सोचेर गरेको होइन मनसुनी, प्रेम चाहेर वा नचाहेर हुने चिज होइन रहेछ। जाँचबुझ गरेर हुने भनेको त सम्झौता रहेछ, जहाँ साँचो अर्थमा प्रेम प्राप्त भएन। उनले पनि आँसु पुस्दै भन्छन्। त्यसो भए प्रेम गर्छु भन्नु पनि प्रेम होइन? प्रेम अवचेतनमै हुने तत्त्व हो भने त्यो अवचेतनमै रहन दिनु पर्थ्यो तपाईँले। तपाईँले खोजेको सम्बन्ध जो कसरी प्रेम हुन्छ? कठोरताका साथ बोल्छिन् उनी। म भित्र तिमीलाई लिएर हुने अप्ठ्यारो के हो त? उनले प्रतिप्रश्न गर्छन्। स्वार्थ हो, तपाईँ मेरो शरीर चाहनुहुन्छ भन्न मन नलाग्दा नलाग्दै निस्किन्छ मनसुनीको आवाज बिस्तारै बिस्तारै। यो गलत हो, एकदमै गलत। मैले तिम्रो शरीर खोजेको भए यति लामो समय कुर्ने थिइनँ मनसुनी। मलाई तिम्रो शरीर होइन मनसँग प्रेम भएको छ। उनले पुनः दुवै हातले आँखाको आँसु पुछे र फेरि भने, प्रेम उमेर र सम्बन्धलाई हेरेर गरिने वस्तु होइन रहेछ भन्ने कुरा मैले तिमीबाटै सिकेको हुँ, र मैले तिमीलाई ती सबै कुराहरूबाट माथि उठेर माया गरेको हुँ। म मात्रै म हुँ यति बेला, म न कसैको लोग्ने हुँ न कसैको बाबु। दर्शनजी ठूलो निश्वाससँगै मौन भए। उनको भनाइले मनसुनी झनै मर्माहत भइन्। दर्शनजीको यो पागलपनले उनलाई निकै आक्रान्त पार्यो। उनले भावनामा डुबेर गरेको प्रेम त भावनामै सीमित हुनुपर्थ्यो। भौतिक सम्बन्धमा स्थापित हुन खोज्ने दर्शनजीको चाहनालाई बुझ्न र व्याख्या गर्न सकिनन् मनसुनीले। एउटा औपचारिक सम्बन्धले एकाएक खोजेको प्रेम सम्बन्ध सम्हालेर सम्हालिन सक्ने वस्तु पनि त थिएन। प्रेम त्यति बेलासम्म प्रेम रहन्छ जति बेलासम्म व्यक्त गरिँदैन। व्यक्त गरेको प्रेम प्रेममा मात्र सीमित नरहेर सम्बन्ध खोजिरहेको अवस्था हो, जो मनसुनीले अपनाउन निकै कठिन थियो। दर्शनजी प्रौढ थिए, यसमा कुनै गुनासो थिएन। उनी अन्तर्जातीय थिए, त्यो पनि समस्याको विषय होइन। तर उनी कसैको लोग्ने थिए र बच्चाको बाबु थिए, जो मनसुनीले अपनाउन सक्ने कुरै होइन। यतिखेर मनसुनी मात्र रहिनन्, उनीसँग ती अस्पष्ट सम्बन्धहरू जोडिन आइपुगे जसलाई उनले कहिले चाहेकी थिएनन्। उनी आफू उभिएको ठाउँबाट फर्किएर पुरानै अवस्थामा पुग्न चाहन्थिन्, तर विकराल समय अजङ्गको पहाड बनेर उभिन्छ उनको अगाडि। उनलाई चेतना शून्य भएर हिँड्न पाए हुन्थ्यो, बेहोस भएर लड्न पाए हुन्थ्यो, टाउको भित्रको गिदी सबै निकालेर पैँतालाले किचिमिची पारेर कुल्चन पाए हुन्थ्यो जस्तो लाग्छ। तर पनि जिन्दगीको मोह त हुँदो रहेछ मान्छेलाई। पीडाले निकै रन्थनाएपछि उनी चिच्चै चिच्चै रुन्छिन्, आफ्नै शरीर चिर्थुर्छिन्, र पनि ती वाक्य गुन्जन छोड्दैन मनमा जो दर्शनजीले भनी छाडेका थिए। एकाएक सुरूप मनसुनी दर्शनजीको असामान्य स्थिति, एउटा अधुरो प्रेम, नसोचेरै तयार भएको भावनाको पिरामिड, कलिली केटीसँगको भावनाको साइनो र विवाहित पुरुषले राखेको अस्वाभाविक प्रेम प्रस्ताव, अब उनीहरूको जिन्दगी अत्यासलाग्दो कहानीमा परिणत भयो। मनसुनीको अप्राप्तिमा दर्शनजी तडपिन थाले। दर्शनजीको प्रस्तावले मनसुनीलाई घाइते बनायो। मान्छे नियन्त्रणमा रहन नसक्ने प्राणी भएर पनि किन बाँधिन्छन् त्यस्ता सम्बन्धहरूमा? जहाँ गए पनि सामाजिक मर्यादा र नियमभित्र बाँधिनुपर्ने मान्छेको नबाँधिने मन, नभेटिने उत्तर खोज्न किन भौतारिन्छ सधैँ? यस्ता सवालहरूले दुवैजनाको मन खलबल्यै रह्यो। मनको निर्णयलाई समाज र परम्परा र सभ्यताले कहाँ रोक्न सक्दो रहेछ र मनले डोर्याएपछि सभ्यताले नरुचाएको कुरा गर्न पुग्छन् दर्शनजी। उनी एक विवाहित पुरुष हुन्, हुर्किसकेका छोराछोरीको बाबु हुन्। उनले मनसुनीलाई मन पराउनु त उनको चाहनाको विषय बन्ला, तर मनसुनीको जिन्दगीलाई नै हस्तक्षेप गरेर प्रेम प्रकट गर्न खोज्नुलाई के भन्ने? सबैका आआफ्नै यथार्थ होलान् जिन्दगीलाई व्याख्या गर्ने, तर मनसुनीको दुनियाँ उनको सपनाभन्दा बाहिर परेको दुनियाँ हुन पुग्यो, जसलाई नचाहेरै भोग्न बाध्य भइन् उनी। पहिले अभिभावक जस्तो भएर नजिकिए दर्शनजी, मनसुनीको अप्ठ्यारो सजिलो परिस्थितिहरूमा सहभागी पनि बने, अनि स्थापित भयो एउटा भावनात्मक सम्बन्ध जसलाई मनसुनीले निसङ्कोच अपनाइन्। त्यहाँ कुनै छल थिएन, कुनै स्वार्थ थिएन, दर्शनजीले कहिले व्यक्त गरेको थिएन आफैभित्र पलाएको मनसुनीप्रतिको त्यस्तो चाहना। त्यो निकै सुन्दर पक्ष थियो, साँचो प्रेम त्यहीँ थियो, तर मनसुनीलाई व्यक्त गर्नुले उनी उदाङ्गिए, उनीभित्र सम्बन्धप्रतिको स्वार्थ देखा पर्यो। सबैको सहभागितामा अगाडि बढ्दै गएको एउटा अस्पष्ट सम्बन्ध मनसुनीले कहिले सोचेकी थिइनन्। त्यहाँ सम्बन्ध खोज्ने प्रेम नाम भएको मनभित्रको कुनै स्वार्थी तत्त्व पलाउनेछ र उनको वर्तमान क्षतविच्छेद बनाउनेछ। मनसुनीको अपरिपक्वता वा दर्शनजीको असावधानी उनले चिन्न सकिनन्। उनको आत्मीयता, उनको निकटता, ससम्मान मान्दै गइन्। दर्शनजीको अनुशासित र मर्यादित व्यक्तित्व, आइमेलाई सम्मान गर्ने दर्शनजीको विचारले आकर्षित भएको मनसुनीको मन यति बेला धुजा धुजा भएर आयो। घर परिवार र स्वास्नी छोराछोरीसँग पनि परिचित गराएका दर्शनजीलाई मनसुनीले सोच्नै सक्दिनन्। उनी आफ्नो प्रेममा पागल हुनेछन्। एक अभिभावक जस्तो मान्छेले कुनै दिन मैले तिमीलाई आफ्नो प्रेमिकाभन्दा बढी चाहन्छु भन्ने छ भनेर कल्पनासम्म थिएन उनको मनमा। कसले सोच्छ र एउटा प्रौढ सम्मानित मान्छेले जानी जानी गल्ती गर्छ? तर सब भ्रम रहेछ। अहिलेको समयमा संवेगलाई नियन्त्रण गर्ने कुनै मापदण्ड र आधार रहेनछ। समाज र सभ्यताले मान्छेलाई बाँध्छ, तर मान्छेभित्रको उत्कण्ठालाई केहीले बाँध्न सक्दो रहेनछ। मनसुनी सोच्न थाल्छिन्, नेपाली समाज र संस्कारमा हुर्किएका केटीले अर्काको लोग्नेलाई प्रेम गर्नु अपराध हो, तर एउटा लोग्नेले आफ्नो स्वास्नी हुँदाहुँदै अर्की केटीलाई प्रेम गर्छु भन्नु अपराध बन्दैन किन? यहाँनिर केटी मान्छेलाई नै गलत सम्झिने परम्पराले चिथोड छ उनलाई। आइमेलाई हेर्ने समाजको दृष्टिकोणले झनै व्याकुल बनाउँछ। केटी मान्छेको पनि त भावना हुन्छ, जसले जे भने पनि हुने, चुपचाप पचाउनु त सक्दैन नि मान्छेको मनले, फेरि सहनुपर्ने केटीले मात्र आखिर किन? अहिलेको समयमा परिवर्तनका कुराहरू धेरै भएका छन्। विज्ञानले मान्छेको नयाँ संरचना नै तयार गरिदिएको छ, तर शिवलिङ्ग पुजेर समाज बदलिन्छ भन्ने परम्परासँग कहिलेसम्म सम्झौता गर्नु हामीले भन्ने कुराले सताइरहन्छ उनलाई। हो, दर्शनजीले मनसुनीलाई गरेको माया उनको आत्माबाट निस्केको तरङ्ग होला। उनी निस्वार्थ चाहन्छन् पनि मनसुनीलाई। घर परिवार बिर्सेर उनले खोजेको मनसुनीको माया सायद उनीभित्रको अमुख चाहना पनि हुन सक्छ, तर त्यसले सिर्जना गर्ने अप्ठ्याराहरूसँग जुझ्न त अरूले पनि पर्छ नि। उनले एकाएक खोजेको सम्बन्धले मनसुनी र उनकी स्वास्नीले परेको अप्ठ्यारो कसरी व्यवस्थापन गर्न सक्छन् दर्शनजी? तिमीलाई गुमाएर जिउनुभन्दा आत्महत्या गर्छु भन्न सक्ने दर्शनजीले के बुझ्न सक्छन् उनीसँग जोडिने मनसुनी र उनकी स्वास्नीको मनको पीडा? मनसुनीलाई जान्न मन लाग्छ यति बेला दुईवटी स्वास्नी राख्ने लोग्ने मान्छेको मन के कसरी उनीहरू विभाजित पारेर आफूले बाँच्न जानेका छन् र जानेका छन् दुवैतिर म तिम्रो हुँ भन्न। किन मान्छे यति धेरै पागल हुन्छ? मलाई प्रेम गरेर वा मेरो प्रेम पाएर उनले म भित्र खोजेको तत्त्व के हो? के त्यो माया उनले उसको श्रीमतीबाट पाउन सकेन? के त्यो चाहना उनले आफ्नो स्वास्नीबाट पूरा गरेन? होइन भने यतिका समय लगाएर उसले मलाई प्रेमिका बनाउन खोज्नुको प्रयास के का लागि? के छ म भित्र जो उनी प्राप्त गर्न चाहन्छन्? शारीरिक स्वार्थ थियो भने किन उसले पूरा गर्न खोजेनन्? लामो समयसम्म सँगै हुँदा पनि किन उनले मलाई छुने प्रयास गरेनन्? किन सभ्य भएर प्रस्तुत भए सधैँ? एउटा सम्मानित पुरुष भएर नजिकिनु सब नाटक थियो। यदि उनले शारीरिक सम्बन्ध चाहेको होइन भने फेरि मलाई किन अरूको भएको देख्न सक्दैनन्? किन मैले बिहे गरोस् भन्ने चाहन्नन्? किन उनले मर्छु भन्छन्? किन आखिर किन यावत प्रश्नहरू देखिए एकपछि अर्को गर्दै मनसुनीले यी प्रश्नको उत्तर पाउन सकिनन्। के आम मान्छेमा हुने प्रेम पनि यस्तै हुन्छ? उनी अशान्त भइन्। आँधी चलेको घर जस्तै भयो उनको मन। कहाँ थियो जीवनको सङ्गीत? कता भयो सुर भने जस्तै भयो समय। त्यो घटना उनले चाहेर पनि बिर्सिन सकिनन्, अह बुझ्न सकिनन् दर्शनजीलाई, र अपनाउन पनि सकिनन् उनको यो अनौठो प्रेमलाई। यस्तो लाग्यो उनी निर्वासित भइन आफूबाट आफै। अब उनी रहिनन्। हुनसक्छ दर्शनजीको विचित्र प्रकारको मायामा उनी नचदा नचाँदै बाँडिन् या थाहै नपाई रितिन्। ऊ मेरो प्रेमी कहिले हुन सक्दैन भने पनि उनलाई दर्शनजीको कुराले घाइते बनायो। शान्त तलाउ जस्तो मनमा हजार लहरहरू उत्पन्न भए। जिउने प्रक्रिया एकाएक बिथोलियो। न त मनसुनीले दर्शनजीको प्रेम अपनाउन सकिन्, न त उनको हार्दिकता बिर्सेर बाँच्ने साहस जुट्यो। उनी भाग्न चाहिनन् दर्शनजीबाट, मुक्त हुन चाहिन् अत्यास लाग्दो समयसँग, बिर्सन चाहिन् उनको अस्वाभाविक प्रेम र हिँडिन् त्यहाँबाट। घर अगाडि सेतो कार आएर रोकियो। 5.5 फिट अग्लो, गाउँगोरो, अलिकति नाक लामो भएको युवक हातमा कालो प्लास्टिकको पोको लिएर कारबाट उत्रियो। उसले माथितिर हेर्दै स्निग्ध मुस्कान छोड्यो। अवस्थी मुस्कुराउँदै त्यस युवकको स्वागत गर्न अगाडि बढी। को हो र? मनसुनीले अवस्थीलाई रोक्न खोज्दै सोधिन्। साथी हो। को साथी? पहिले त देखेकी थिइनँ मैले। नयाँ हो के? ऊ यहीँ बस्न आएको? उनले फेरि सोधिन्। हो, त्यसो भए म जान्छु। उनी हिँड्न खोजिन्। के भनेको, आज यतै बस्ने हो? अवस्थीले भनी। मनसुनी अचम्म परिन्। उनलाई थाहा थिएन अवस्थीले एक युवकलाई पनि खाना खान बोलाएकी छे। अवस्थीको लोग्ने विदेश थियो। एक्लै छु, मेरोमा बस्न आऊ भनेकी थिए उसले। त्यसैले उनको बतासिएको मन अवस्थीकोमा आइपुगेको थियो। कार्यक्रम स्पर्शमा यतिन्जेल वाचन गरेको उपन्यास अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन थियो। आज कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। उपन्यास नाङ्गो मान्छेको बाँकी अंशको वाचन अर्को बिहिबार लिएर आउनेछौ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद छ भन्दै आजको बसाईबाट प्राविधिक कक्षबाट कविताजीसँगै म कार्यक्रम प्रस्तुता पर्वत स्पर्श पनि विदा माग्छु। रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।